समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, यो साता पनि अमेरिकी सहायता परियोजना एमसीसीको बहसले नेपाली समाजलाई उत्कर्षमा पुर्याएको छ। सत्तारूढ़ नेपाली कंग्रेसले यसलाई संसदीय प्रक्रिया मार्फत विधिवत छिनोफानो गर्ने निर्णय गरेको छ। कुनै पनि राष्ट्रिय सवालमा निर्णय लिने कार्यमा संसदीय अभ्यास नै अन्तिम विकल्प हुने गर्दछ र एमसीसीलाई संसद समक्ष पेश गर्ने यो निर्णय वास्तवमै लोकतान्त्रिक कदमको रूपमा स्वागतयोग्य छ। अन्तरसम्वादको आजको शनिवारसरीय श्रृंखलामा हामी देशको नागरिक उड्डयनको अवस्था, चुनौती र अवसरका बारेमा कुराकानी गर्नेछौ। नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशक महानिर्देशकमा इन्जिनियर प्रदीप अधिकारीलाई नियुक्त गरेको छ। विशेष गरी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएका इन्जिनियर अधिकारी नेपालको नागरिक उड्डयन क्षेत्रका एक अनुभवी व्यक्ति हुनुहुन्छ। नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा हवाई यातायातको व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ। साथै अन्तर्राष्ट्रिय विमान कम्पनीको नेपालमा बढ़दै गएको चापलाई ध्यानमा राखी आगामी दिनका लागि काठमाण्डुको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण भइरहेका अन्य विमानस्थल र त्यससँग सम्बन्धित विषयहरूमा केन्द्रित रहेर हामी आज नवनियुक्त महाप्रबन्धक प्रदीप अधिकारीसँग संवाद गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार प्रदीप सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हजुर, धन्यवाद।
अब सबभन्दा पहिले त यहाँलाई बधाई नै ज्ञापन गरौं। निकै लामो सेवा अनुभव पछि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व यहाँले सम्हाल्नु भएको छ। यद्यपि शुरूमै म प्रश्न गर्न चाहन्छु, यहाँलाई स्वागत गर्दाखेरि निकै ठूलो फूलमालाले स्वागत गर्यो भनेर प्रतिक्रिया आयो होइन? अब त्यो एउटा त्यसलाई एउटा माया प्रेम र स्नेहको रूपमा लिने अथवा यो यसलाई जुन किसिमका प्रतिक्रिया आएछन् यहीँबाट कुराकानी शुरू गरौं।
सर्वप्रथम त म रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले समसामयिक विषयमा, मेरा स्वयंको विषयमा र नेपालको नागरिक उड्डयन क्षेत्रको विषयमा प्रश्न पारिदिने अवसर दिनुभएकोमा म रेडियो नेपाललाई धेरै धन्यवाद दिन चाहन्छु। अब यो मेरो मालाको विषय पनि विभिन्न सामाजिक सञ्जालमा, पत्र पत्रिकामा एकदम चासोको विषय हो। तर यो विषयलाई यति धेरै अतिशयपूर्ण ढङ्गबाट यसलाई प्रचार गर्न जरुरी पनि देख्दिनँ म। यद्यपि म यो विषयमा संवेदनशील छु, त्योले समाजमा यदि गलत सन्देश दिएको जस्तो लागेर उहाँले त्यो गर्नुभएको होला, त्यही भएर मैले अब आइन्दा प्राधिकरण अन्तर्गतमा यस्ता कार्यक्रमहरूमा यस्तो खालका क्रियाकलापहरू मार्फत स्वागत सत्कार नगर्न भनेर निर्देशन जारी गरिसकेको छु। सर्कुलरले मैले तत्त्व विभाग महा आयोजना कार्यालयहरूमा मैले गरिसकेको छु। यद्यपि यो विषय मेरो आफ्नो स्वयं बसमा थिएन, मैले आफैले बनाएर आफैले मागिरहेको थिएन। साथीहरूले म माला लिँदाखेरि माला लिएर आउनुभयो, मैले अस्वीकार गर्न सकेको पक्कै हो। तर यो विषयलाई, मालाको विषयलाई लिएर, अब मालाको विषय मात्रै यसमा टिका टिप्पणी अन्य विषयमा समेत जोडेर अब त्यसलाई भन्दाखेरि चाहिँ अलिकति अब बाहेस जस्तो मलाई लाग्यो। अब माला लागेर त राम्रै भयो नि, एउटा कार्यालय प्रमुख भएर गइरहँदाखेरि, महानिर्देशक भएर गइरहँदाखेरि ताला लगाएको भएको
खुसी नै मान्नु पर्यो। यसले एउटा जिम्मेवारी बोध पनि गराउँछ पक्कै पनि, जुन गहन जिम्मेवारी छ त्यहीको संकेतको रूपमा हामी लियौं। यसलाई नकारात्मक लिएर यसलाई टिप्पणी गर्नु आवश्यक भएन, काम गर्न धेरै बाँकी छ प्रदीप सर होइन? जस्तो यहाँले आफ्नो क्यारियरमा यतिका समयमा नेपालमा निर्माणाधीन विमानस्थलहरूको प्रमुख भएर संयोजनकारी भूमिका निर्वाह गर्नुभयो, अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगभग तयार भएको छ, यो एउटा खुशीको कुरा हो। पोखरा विमानस्थलमा पनि यहाँको सक्रियता थियो र निजगढ़ विमानस्थल, अब यो अनुभवको आधारमा जुन जिम्मेवारी यहाँको काँधमा आएको छ र जुन परियोजनाहरू चाहिँ सामुन्य छन्, यिनलाई कसरी छिनोफानो गर्दै लैजानुहुन्छ, कति छिटो हामी सम्पन्न गर्छौं, यहाँका प्राथमिकताहरू के हुन्छन् अब आगामी दिनमा?
गौतम बुद्ध विमानस्थल आजभन्दा 7 वर्ष आठ वर्ष अगाडि निर्माण प्रारम्भ भएको यो विमानस्थल तीन वर्षभित्र सकिनुपर्ने थियो. विविध कारणले यो प्रोजेक्ट आफैमा एकदमै क्रोनिक प्रोजेक्ट भएर यसलाई टर्मिनेट गर्नुपर्ने अवस्थामा थियो. मैले आफैले राष्ट्रिय गर्व आयोजना प्रमुखको नेतृत्व सम्हालेपछि यो प्रोजेक्ट अब अहिले करिब 100% सम्पन्न हुने अवस्थामा छ. अब फागुनको पहिलो हप्तामा यसमा हामी क्यालिब्रेसन साइड गर्छौँ, तत्पश्चात हामी यसमा टेस्ट फ्लाइट गर्छौँ, र अब आउँदो बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान यसबाट हामी सुरु गर्ने हाम्रो योजना रहेको छ. र यो गौतम बुद्ध विमानस्थलको सञ्चालन यो वर्षको गौतम बुद्ध पूर्णिमाबाट हामी सुरु गर्ने हाम्रो लक्ष्य अनुसार कामहरू अगाडि बढिरहेको अवस्था छ. पोखरा विमानस्थलको निर्माण कार्य पनि असाध्यै नै सन्तोषजनक छ. यदि कोभिड नभएको भए यो तोकिएको समयभन्दा 6 महिना अगाडि यो आयोजना सम्पन्न हुने थियो. अब तैपनि यो आयोजना तोकिएको समयभन्दा 1 वर्ष उता जाँदैन. यो हिसाबले पनि नेपालमा राष्ट्रिय गौरवको आयोजना सम्पन्न हुने, यदि कोभिड नभएको भए त यो पहिले नै सम्पन्न हुन्थ्यो. त्यस हिसाबले पनि यो के हुने थियो भने पहिलो समय अगावै सम्पन्न हुने आयोजना हुन्छ. र यो 1 वर्षपछि सम्पन्न हुँदाखेरि पनि तोकिएको समयभन्दा अलिकति मात्रै उता गएको हुनाले यो चाहिँ नेपालको पहिलो राष्ट्रियको आयोजना हुनेछ, जुन चाहिँ रिमार्केबली चाँडो सकिएको आयोजना पोखरा विमानस्थल आयोजना हुनेछ. यो आगामी वैशाखसम्म यसको निर्माण कार्य सम्पन्न गरेर यसलाई पनि हामी आगामी दशैँसम्ममा यो विमानस्थल हामी सञ्चालनमा लिएर आउने हाम्रो कार्यक्रम छ.
अब यो निजगढको कुरा पनि अलिकति गरिहालौं यो सन्दर्भमा. जसरी त्यहाँ अब पूर्वाधार विकासका लागि पहिला त मैदान नै सफा गर्नु पर्यो, त्यहाँ अन्य विषयका अलावा एउटा वातावरणीय विषयले चाहिँ निकै चर्चा पाएको थियो. यसअघिको संवादमा पनि हामीले सायद यसमा कुरा गर्यौं. अहिले जति रूखहरू कटान हुन्छन्, मानव 24 लाख हाराहारीको रूख कटान गरेपछि त्यसको 1/25 गरेर झण्डै 6 करोड बराबरको वृक्षरोपण गर्नुपर्ने एकातिर वातावरणीय दायित्व पनि छ, र अर्कोतिर जसरी यी दुईटा विमानस्थल सञ्चालनमा आउला नआउला, निर्माण होला नहोला जुन दुविधा थियो त्यो अब हटेर गयो. अब निजगढको के होला, किनभने निजगढसँग फास्ट ट्र्याक पनि जोडिएको छ, होइन? यो पनि एउटा राष्ट्रिय गौरवको र आवश्यकताको एउटा परियोजना हो. यो कसरी अगाडि बढ्ला त अब निजगढ?
सर्वप्रथम म के विषयमा चाहिँ स्पष्ट पार्न चाहन्छु भने संसारभरि विमानस्थल बन्ने क्षेत्र तीन प्रकारका क्षेत्रहरू हुन्छन्. एक, समुद्रलाई पुरेर बनाउने. दोस्रो, जहाँ खेतीयोग्य जग्गा छ, जहाँ बस्ती छ, सेटलमेन्ट छ, त्यहाँ चाहिँ मुआवजा प्रदान गरेर बनाउने. र तेस्रो, जङ्गल खरानी गरेर बनाउने. यो तीन क्षेत्रभन्दा बाहेक अन्य क्षेत्रमै विमानस्थल बनाउन हामी सकिँदैन. समुद्रको हकमा समुद्र हामीसँग छैन, नेपालमा समुद्र नभएको कारणले हामी भूपरिवेष्टित देश हौ भन्ने कुरा जगजाहेर नै छ. दोस्रो कुरो, खेतीयोग्य जग्गा मुआवजा दिएर र त्यहाँका बासिन्दालाई उठाएर बनाउने जुन मोडालिटी हामीले प्र्याक्टिस पनि गरेका छौँ, जस्तो काठमाडौँ विमानस्थल, पोखरा विमानस्थल, भैरवा विमानस्थल, यी तीनटै विमानस्थलमा हामीले खेतीयोग्य जग्गा मान्छे बसेको बासस्थान उठाएर मुआवजा दिएर हामी विमानस्थल बनाइरहेका छौँ. र अब अर्को रह्यो यो रुखको विषय, रुख अब एउटा रुख क्लियर गरेर बनाउने भयो. यो तिनै ठाउँमा बनाउँदाखेरि तिनै ठाउँमा आफ्नो प्रकारको वातावरणीय प्रतिकूलता हुन्छ, वातावरणमा असर गर्छ. समुद्रको हकमा पनि एक्वाटिक लाइफमा यसले असर गर्छ. त्यो समुद्र पुग्दाखेरि विशाल विशाल डाँडाहरू काटेर लिएर आएर माटोले पुर्नुपर्छ. त्यहाँ पनि जैविक तथा अरू विविधतालाई पनि क्षति पुर्याउने अवस्था हुन्छ. अब खेतीयोग्य जग्गा, हामी कृषि आम्दानीमा हाम्रोमा रास आउँछ, मान्छे पसेको थाकथोर छोडेर जानुपर्छ, त्यहाँ पनि वातावरणीय प्रभावहरू हुनेछन्. र रुख काट्दाखेरि पनि अब जति जस्तो बहुचर्चित छ त्यही हिसाबले त्यसमा पनि वातावरणीय प्रभावहरू सकारात्मक नकारात्मक हुनेछ. तर मुख्य कुरो के हो भने त्यो भएको क्षतिलाई हामीले पुनः त्यसलाई हामीले रिभाइभ गर्न सक्छ कि सक्दैन, त्यो चाहिँ मुख्य कुरा हो. खेतीयोग्य जग्गामा विमानस्थल बनाउनु भने कहाँ गएर रिभाइभ गर्नुहुन्छ? तर यो रुखको विषय त हामी यदि रुख मैले यसो मात्र म रुख काट्नुपर्छ भन्ने मैले यो अगालत गरिरहेको छैन. रुखको विषय त हामी रुख काट्यौँ भने त्यही रुख हामी त्यसलाई हामी फेरि पुनः हामीले रुख लगाएर त्यसलाई हामी चाहिँ रिप्लिकेट गर्न सक्छौँ. त्यस कारणले यो रुख काट्ने विषय जति भनौँ न जति चर्चामा बाहिर ल्याइएको छ त्यति चर्चा गर्न आवश्यक छैन. हामी के विषयमा क्लियर हुनु पर्यो भने यो विमानस्थल बनाउनु पर्छ कि पर्दैन भन्ने विषयमा क्लियर हुनु पर्यो. अघि यो क्वेसनलाई म कहाँ जोड्छु भने यो विमानस्थल किन बनाउनु पर्छ भने यसको सर्टकट दुई लाइनमा एन्सर के छ भने नेपालको हवाई सेवामा नेपालको टेरेनमा प्रति वर्ष 9,00,000 दरले प्यासेन्जरहरूको बढोत्तरी भइरहेको छ. यदि यो कोविड नभएको भए आज काठमाडौँ विमानस्थलको क्यापासिटी भनेको 90,00,000 हो. यो 90,00,000 2022 यो 90,00,000 पुग्ने थियो. अब यो काठमाडौँ विमानस्थल सेचुरेसनमा पुगेर काठमाडौँ विमानस्थलमा प्यासेन्जर थप्न सकिएन भने एकजना मानिस गौतम बुद्ध र पोखरा अपरेसनमा आएन आएको छैन काठमाडौँमा थप फ्लाइट गर्न सकिएन भने नेपाल के हुने थियो भने नेपाल ल्यान्ड लक्ड मात्रै होइन नेपाल आकाशमा पनि लक्ड हुने थियो एयर लक्ड पनि हुने थियो. अब ती बढेका प्यासेन्जरहरू कि नेपाल नआउने थिए कि इन्डिया भएर नेपाल आउने थिए. त्यस कारणले अब हामीले यसरी हेरौँ 20 वर्षमा हाम्रो ट्राफिक के हुन्छ 9,00,000 दरले बढ्दाखेरि 20 वर्षमा हाम्रो आजको भन्दा थप 1,80,00,000 प्यासेन्जर बढ्छ. पोखरा विमानस्थलले 15,00,000 गौतम बुद्ध विमानस्थलले 35,00,000 गर्दाखेरि 50,00,000 प्यासेन्जर हामीले यी दुईटा विमानस्थलमा अकोमोडेट गर्न सक्छौ. अब बाँकी 1,30,00,000 प्यासेन्जर के गर्नुहुन्छ ती प्यासेन्जरलाई त हाम्रो विमानस्थल धान्न सक्ने अवस्था छैन. भनेपछि यो बढ्दो एयर ट्राफिक ग्रोथ को फाइदा हामीले लिने कि नलिने नेपाल जस्तो देश जहाँ कृषिको सम्भाव्यता टरेर गएको छ विद्युतको क्षमता जति हामीले निकाल्छौँ त्यो क्षमता हाम्रो खपत हुने अवस्था छैन हामीले त्यसलाई निर्यात गर्दाखेरि हामीभन्दा सस्तोमा चाहिँ भारतले बिजुली बनाउँछ हामीसँग किन्ने अवस्था छैन भने अब हामी जाने भनेको सर्भिसमै जाने हो यो देशलाई यथास्थितिमा राख्ने हो कि हामी सामाजिक आर्थिक रूपान्तरण जानी हो. त्यस कारणले हामी सर्भिस सेक्टरमा जाँदाखेरि नेपालमा अहिले देखेको नेपालको एक मात्र आयोजना एउटा सिङ्गल पोइन्टमा पुँजीगत लगानी गर्दाखेरि देशभरि रक्त संसार हुने आर्थिक रूपमा आयोजना निजगढ विमानस्थल मात्रै नै हो. यो 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 एयर ट्रान्सपोर्टेसनको हिसाबले मात्रै होइन देशको इकोनोमीमा राष्ट्रिय जिडिपीमा योगदान गर्न सक्ने आयोजना निजगढ विमानस्थल हो र यी तीनटा विमानस्थल हामीसँग छन् अन्तर्राष्ट्रिय काठमाडौँ भैरवा र पोखरा भए तापनि यसमा धेरै लिमिटेसनहरू छन्. हामी अर्को रनवे बनाउन सक्दैनौ एउटा मात्र रनवे छ जो काठमाडौँमा पनि सक्दैनौ पोखरामा पनि सक्दैनौ हामी भैरवमा पनि सक्दैनौ. यसको क्यापेसिटी हामीले चाहेर पनि बढाउन सक्ने अवस्था छैन. हाम्रो ट्राफिक बढ्दो छ हामीसँग फुल फ्लेजेड इन्टरनेसनल एयरपोर्टहरू छैनन् हामी जिरो भिजिबिलिटी ल्यान्ड गर्न सक्ने एयरपोर्ट हाम्रो तिनटै एयरपोर्ट होइन भनेपछि निजगढ बनाउनुको कुनै विकल्प छैन. यसमा बनाउनु पर्छ अथवा बनाउनु पर्दैन वातावरण यो भयो ऊ भयो भनेर छलफल गरिरहनुको म कुनै अर्थ देख्दिनँ.
जसरी पनि यो एउटा पूर्वाधार मुलुकको लागि आवश्यक छ र एउटा दीर्घकालीन रूपमा यसले चाहिँ सामाजिक आर्थिक उत्थानमा पक्कै पनि यहाँले भने जस्तै पक्कै पनि यसले महत्वपूर्ण योगदान दिन्छ. त आदरणीय श्रोताहरू अन्तर्सम्वादको आजको बिहानीमा हामी नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महाप्रबन्धक प्रदीप अधिकारीसँग कुराकानी गरिरहेका छौं. एउटा प्राविधिक पृष्ठभूमि पनि भएको हुनाले प्रदीप सर जस्तो भर्खरै मात्रै इलामको विमानस्थलमा टेस्ट फ्लाइट भएको दृश्यहरू हामीले हेर्यौं अब अन्य देशका भागमा कतिपय प्रतिनिधिमण्डल चाहिँ राजधानी आउने आफ्ना सांसदहरू जनप्रतिनिधि मार्फत चाहिँ मेरो ठाउँमा विमानस्थल बनाइदिनु पर्यो भन्ने प्रस्ताव त पक्कै पनि निकै चाप होला. अब अन्तर्राष्ट्रिय यो ट्राफिकलाई चाहिँ व्यवस्थापन गर्ने सँगसँगै आन्तरिक रूपमा पनि हवाई कम्पनीहरू बढेका छन् सेवा चाहिँ दुर्गम क्षेत्रहरूमा पनि प्रभाव भइरहेछ अझै नपुगेर हेलिकप्टर लगायतका साधनहरूबाट पनि मानिसहरू ओसार पसार हुन्छ बिरामीहरूलाई चाहिँ हस्पिटल ल्याउनेदेखि लिएर आपतकालीन उद्धारमा त्यस कारण सिभिल एभिएसनलाई आजको समयानुकूल बनाउने तर्फ हामी आन्तरिक विमानस्थलहरूको सुधारका लागि अथवा थप विमानस्थल निर्माणका लागि के गर्दैछौं आगामी दिनहरूमा.
यो नेपालमा सिभिल एभिएसन डिपार्टमेन्ट अफ सिभिल एभिएसन इस्टाब्लिस भएपछि नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा एउटा मात्रै काठमाडौँ विमानस्थल रहेको छ अहिलेसम्म र देशका विभिन्न दुर्गम तथा पहाडी जिल्लामा हामी आन्तरिक साना विमानस्थलबाट सम हामीले सेवा दिइरहेको अवस्था छ. अहिले बाटोको पहुँच छ तर बाटोको पहुँच नभएको बेलामा यो विमानस्थलले यी विमानस्थलहरूले सिङ्गो देशलाई सहरसँग अथवा भनौँ न राजधानीसँग कर्णालीलाई नेपालगञ्जसँग काठमाडौँसँग काठमाडौँलाई लुक्लासँग यो राज्यको कनेक्टिभिटी हुँदा राज्यको उपस्थिति देखाउने माध्यमको रूपमा यी विमानस्थलले सेवा दिँदै आएको अवस्था पहिला थियो र अहिले पनि त्यो छ। र यी दुर्गम क्षेत्रका विमानस्थलहरूलाई हामीले यसलाई दुई प्रकारले हेर्नुपर्छ। यद्यपि नागरिक उड्डयन प्राधिकरणको एउटा व्यावसायिक संस्था हो, यहाँ विमानस्थल चलाउनु निर्माण गर्नु भनेको हामीलाई नाफामूलक कुनै पनि विमानस्थलहरू छैनन्। लुक्ला विमानस्थल बाहेक दुर्गम पहाडी क्षेत्रमा हाम्रो कुनै विमानस्थलहरू पनि नाफामा गएका छैनन्। तैपनि यी सबै विमानस्थलहरू हामीले राज्यको दायित्वको रूपमा लिएका छौँ र यो हामीले यो विमानस्थलहरू नाफा नभए पनि दायित्वको रूपमा लिएर यो विमानस्थलहरू हामी सञ्चालन गरेको अवस्था छ। यो रणनैतिक विमानस्थलहरू हुन्, राज्यको उपस्थिति देखाउने विमानस्थलहरू हुन्। र भोलि मैले भने रणनैतिक यो हिसाबमा कि भोलि डिजास्टर भयो होइन, भोलि चाहिँ अन्य कुनै राज्यका सडकहरू चाहिँ बिग्रे, बाढी पहिरो लिएर गयो भने पनि त्यो ठाउँसम्म जोड्ने भनेको त्यो विमानस्थलै हो, विपदको बेलामा चाहिने भने विमानस्थलै हो। त्यस कारण यो रणनैतिक रूपमा पनि नाफा नभए पनि त्यहाँको क्षेत्र, त्यहाँको जनतालाई राज्यले आफू उपस्थित देखाउनलाई, राज्य आफूले इन्टरभेन्सन गर्नको लागि पनि यी विमानस्थलहरू हामीले सञ्चालनमा निर्माण लगाएको कुरा प्रष्ट छ। सबै ठाउँमा नाफाको हिसाबले हुँदैन, यद्यपि चल्दै नचल्ने ठाउँहरूमा पनि विमानस्थल बनाउने एउटा एक समयमा लहरै आयो। यो विमानस्थलहरू राजनैतिक र रणनैतिक हुनपर्नेमा पनि के रणनैतिक विमानस्थल हुनुपर्ने ठाउँमा पनि यो अलिकति पोलिटिकल एयरपोर्टहरू, राजनैतिक विमानस्थलहरू पनि निर्माण भए। यद्यपि पूर्वाधारमा क्षेत्रमा गएको लगानी लेखको प्रतिफल समाजमा प्रत्यक्ष अप्रत्यक्ष परि नै हाल्छ। तर हामीले विमानस्थलहरू बनाउँदाखेरि यसरी बिना अध्ययन विमानस्थलहरू बनाउनु पनि अब हामी त्यो बनाउनेवाला छैनौँ। र अब अहिले यी भएका विमानस्थलहरूमा चाहिँ यसको पूर्वाधारको क्षेत्रमा हामीले निकै ठुलो कामहरू गर्नुपर्नेछ। जस्तो दुर्गममा र इभन तराईका विमानस्थलहरूमा पनि हाम्रा टोयमा बिल्डिङहरू 50-70 वर्ष पुरानो बिल्डिङहरू छन् अहिले। अब अहिले अत्याधुनिक टर्मिनल बिल्डिङहरू, अत्याधुनिक सेवा चाहिँ मान्छेले खोज्छ होइन, तर हामी चाहिँ पुरानै 60-70 वर्ष पुरानो बिल्डिङहरू लिएर हामी सेवा सञ्चालन गरेको अवस्था छ। यसलाई हामीले फेर्नुपर्छ भनेर हामीले तराईमा अब जनकपुरबाट हामीले यो अभियान सुरु गर्यौँ। जनकपुरमा हामीले करिब 70 वर्ष पुरानो टर्मिनल बिल्डिङलाई रिप्लेस गरेर नयाँ टर्मिनल बिल्डिङ सञ्चालनमा ल्याएका छौँ। बिस्तारी हामी चाहिँ यो बिल्डिङहरूलाई हामीले चाहिँ रिप्लेस गर्दै जानेछौँ र पहाडी जिल्लामा पनि हामी त्यही नै गर्नेछौँ। अब हामीले नयाँ विमानस्थल बनाउनुभन्दा पनि भएका विमानस्थलको पूर्वाधार चाहिँ अत्याधुनिक होस्, राम्रो होस् भन्नेमा अब हाम्रो कार्यनीति त्यसरी अगाडि बढ्नेछ।
हजुर, अब अर्को यो सिभिल एभिएसनमा महत्वपूर्ण पक्ष भनेको सुरक्षा होइन, उड्डयन सुरक्षा, विमान चालकहरू अथवा भनौँ विशेष गरी चाहिँ एयरलाइन्स अपरेटरहरूले पालना गर्नुपर्ने सुरक्षा मापदण्डहरू, कहिलेकाहीँ चाहिँ फल्ट रिपोर्ट्सहरू आइरह हुन्छन्, कुनै विमान उड्दा उड्दै त्यसको झ्याल खुल्यो, कुनै विमान उड्दा उड्दै त्यसको पाङ्ग्रा चलेन, यी प्राविधिक पक्षलाई पनि एउटा समयानुकूल व्यवस्थित गराउँदै लिएर जाने र नेपाल एउटा हवाई उड्डयनको लागि सुरक्षित गन्तव्य हो, यहाँ चाहिँ नागरिकहरूको चाहिँ जीवधनसँग खेलबाड हुँदैन, हामी सुरक्षित छौ भन्ने जुन एउटा आश्वस्त पार्नको लागि जुन प्रकारका रूल्स एण्ड रेगुलेशनहरू चाहिँ प्राधिकरणले कार्यान्वयन गराउनु पर्ने हो, त्यसलाई अपग्रेड गर्ने अथवा हाम्रा इक्विपमेन्टहरू जुन विशेष गरी टावर र विमानसँग चाहिँ सम्पर्क कायम भइरहनु पर्ने इक्विपमेन्टहरू, अहिले आएका नयाँ नयाँ प्रविधिहरूलाई हामी कसरी भित्र्याउँदैछौँ, कसरी त्यसको चाहिँ मोबिलाइज भइरहेछ?
हवाई सेवा प्रदान गर्नुको मुख्य उद्देश्य भनेको के हो भने प्यासेन्जरको सेटिस्फ्याक्सन नै हो। प्यासेन्जर सेटिस्फ्याक्सन चाहिँ ऊ आकाशमा उडिरहँदाखेरि म कतिको सुरक्षित छु भन्ने महसुस उसले गर्नुपर्ने हुन्छ। यदि ऊ सुरक्षित छु, म आई एम सेफ, म जहाँ उडिरहेको छु म सुरक्षित आकाशमा उडिरहेको छु भन्ने अनुभूति भयो भने त्यो नै हाम्रो हवाई सेवा हामीले जुन प्रदान गरेका छौँ त्यो हाम्रो सफलता हो। हाम्रो सफलता र असफलता भनेको प्यासेन्जरले फिल गर्ने सेफ्टी नै हो। तर यो विषय आकाशमा आउँदैन भनिन्छ, एयर सेफ्टी स्टार्ट फ्रम द ग्राउन्ड होइन, यो हामी जमिनदेखि नै यसलाई हामीले यसलाई यसको सुरुवात हुन्छ। ल मानौ अहिलेसम्म हाम्रा दुर्घटनाहरू जहाज गएर भिजिबिलिटीका कारणले अन्य कुनै कारणले गएर पहाडमा, नेपालको पहाडमा गएर ठोकिने यो हिसाबले अहिलेसम्म दुर्घटनाहरू भएका छन्। यसको कारण के हो भने चाहिँ हामीसँग वेदर सिस्टम फोरकास्टिङ, वेदर इन्फर्मेसनका सिस्टमहरू, पथ प्रदर्शकका नयाँ उपकरणहरू, ती कुराहरू नभएर अहिलेसम्म यी घटनाहरू भएका छन्। यसको विगत तीन चार वर्षको हाम्रो ट्राफिक हाम्रो यो एक्सिडेन्ट रेकर्ड हेर्छ हामीसँग कुनै पनि त्यस्तो फाटल एक्सिडेन्ट हामीसँग भएको अवस्था छैन। त्यस कारणले हाम्रो आकाश क्रमशः सुरक्षित हुँदै गइरहेको छ र यसलाई अझ थप सुरक्षित बनाउने हाम्रो अभियान जारी छ। यो चाहिँ हामी यसको यसलाई चाहिने हवाई क्षेत्रमा चाहिने पूर्वाधारहरू भनौँ न तपाईँको रनवे राम्रो हुनु पर्यो, टावर राम्रो हुनु पर्यो, कम्युनिकेसन नेभिगेसन सर्भिलेन्सका इक्विपमेन्टहरू अत्याधुनिक हुनु पर्यो, त्यसबाट हुने सेवा भरपर्दो स्तरीय हुनु पर्यो, यी सबै कुराहरू भयो भने सेफ्टी आफै मेन्टेन हुन्छ। त्यस कारणले हामी थप रेगुलेसन थप रुल्सहरू हामी समयानुकूल परिमार्जन गर्दै जाने र हाम्रो पूर्वाधारहरू पनि सोही अनुसार अत्याधुनिक बनाउँदै जाँदाखेरि एयर सेफ्टीमा हामी ठुलो प्रगति गर्न सक्छौँ र हामी त्योतर्फ सचेत पनि छौँ।
म अन्त्यमा सोध्न चाहन्छु, अहिले कोविडले गर्दाखेरि जसरी चाहिँ प्यासेन्जरहरूलाई विमानस्थलहरूमा अलिकति समय बढी लाग्ने विभिन्न रिपोर्टहरू चाहिँ त्यहाँ उपलब्ध गराउनु पर्ने होइन केही झन्झटिलो प्रक्रियाहरू पनि मानेका छन् यात्रुहरूले, अब यसलाई यात्रु मैत्री बनाउन अझ बढी व्यवस्थित गराउन र यो कोविड जस्तो महामारी लगायत अन्य सुरक्षा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले सुरक्षित राख्नको लागि यतिखेर देशभरिका विमानस्थलहरूलाई के निर्देशन दिन सकिन्छ?
अब हेर्नुहोस्, यो विश्वव्यापी महामारी रूपमा आएको कोविडले निश्चय पनि अरू क्षेत्रलाई जस्तै हाम्रो यो हवाई क्षेत्रलाई पनि ठूलो असर गरेको विधिदै छ र यसमा सर्टेन अब प्रोटोकलहरू छन् कोविडको, अब यो स्वयं यात्रुको स्वास्थ्य सुरक्षाको लागि पनि यो पालना गर्नुपर्ने हुन्छ। तर बिस्तारी विषयहरूमा पनि सुधार हुँदै जाने हामीले अपेक्षा गरेका छौँ र जुन कुराहरू परिपालना गर्नै पर्छ यो कोविड बेलामा त्यो परिपालन गर्दा निश्चय पनि केही प्रोसेसिङमा केही ढिलो भए पनि ढिलाइ भए पनि यात्रुलाई अलिकति झन्झटिलो भए पनि यसले उहाँहरूकै सुरक्षालाई चाहिँ ग्यारेन्टी गरिरहेको हुनाले यो विषयमा चाहिँ अब अलिकति यात्रुहरूले पनि संयमता र अलिकति धैर्यता राखिदिनु म आवश्यक देख्छु र हाम्रा विमानस्थलहरूले पनि यो विषयलाई कसरी यात्रुलाई कसरी चाँडो हेसल फ्री प्रोसेसिङ गर्न सकिन्छ त्यो हाम्रो विमानस्थलहरू पनि अवश्य ध्यान दिनेछन् भनी मैले आशा लिएको छु र त्यही अनुसार हामीले काम पनि गरिरहेका छौँ।
हजुर, धेरै धन्यवाद छ प्रदीप सर, आजलाई समय यति नै रह्यो, फेरि पनि रेडियो नेपालसँग नागरिक उड्डयनका विभिन्न सवालहरूमा हामी संवाद गर्ने नै छौँ। यहाँको कार्यकाल सफल रहोस् फेरि पनि शुभकामना व्यक्त गर्दै यहाँलाई हार्दिक धन्यवाद छ।
धेरै धेरै धन्यवाद रेडियो नेपाललाई, धेरै धन्यवाद अहिले उठेका समस्याको विषयमा मलाई प्रश्न पार्ने मौका दिनुभयो, यसको यो मौकाको लागि पनि रेडियो नेपाललाई धेरै धन्यवाद दिन चाहन्छु।
हस् धन्यवाद, नमस्कार। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। आज शनिबारको यो श्रृंखलामा हामी नियमित राजनैतिक गतिविधिभन्दा अलिक पर रहेर देशको नागरिक उड्डयनको अवस्था के कस्तो छ यिनै विषयलाई समेटेर यो संवाद अगाडि बढ़ाइरहेका थियौं। हामीसँग हुनुहुन्थ्यो नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महाप्रबन्धक प्रदीप अधिकारी, प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।